السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام خطاب کے اور مدثرہ منظر آپ کی خدمت میں حاضر۔ پروڈیوسر ہیں گلرخ اور انجینئر وائٹیکس اور میں۔ کہیے کیسے ہیں آپ سب، خیریت سے ہیں؟ آج تھوڑی سی میری آواز آپ کو خراب لگے گی، موسم اور کچھ فلو کا اثر، تو معاف کر دیجیے گا، لیکن میں کوشش کروں گی کہ آپ کی میزبانی میں کوئی کمی نہ آئے۔ آج ہم جس موضوع پر بات کر رہے ہیں وہ دنیا بھر کا ایک بڑا مسئلہ ہے۔ منشیات کا استعمال سب برا سمجھتے ہیں، پھر بھی نہ صرف ان کا کاروبار ہوتا ہے بلکہ بے شمار لوگ ان کا استعمال بھی کرتے ہیں، اور غلط طریقے سے کرتے ہیں، کیونکہ بعض مریضوں کے لیے تو یہ دوائیں تجویز کی جاتی ہیں، لیکن کچھ لوگ ایسے بھی ہیں جو ان سے ناجائز فائدہ اٹھاتے ہیں اور پھر ان کے نشے کے عادی ہو جاتے ہیں۔ آئیے آج اس مسئلے کی نوعیت اور اس کی روک تھام کے بارے میں اپنے مہمانوں سے بات کرتے ہیں۔ ڈاکٹر محمود الرحمان لائف کیئر ری ہیب سینٹر کے پروجیکٹ مینیجر ہیں، بہت عرصے سے اس میدان میں کام کر رہے ہیں مختلف نوعیت کے، اور زیادہ تر ان کا کام منشیات کے عادی افراد کے علاج سے متعلق ہے۔ ہماری دوسری مہمان سائرہ سلطان آج کل کلینیکل سائیکالوجی میں ایم فل کر رہی ہیں، مگر انہوں نے آئی سی سی ای نامی تربیتی پروگرام میں پروگرام آفیسر کے طور پر بھی کام کیا ہے۔ بہت محنت کی ہے انہوں نے ان لوگوں کے لیے جو کہ اس نشے کے عادی ہو جاتے ہیں، اور ایک نفسیات دان کی حیثیت سے ان کی مدد کرنے کی انہوں نے پوری کوشش کی ہے۔ ہمارے دونوں مہمانوں نے اس میدان میں بہت کام کیا ہے، اور آج ہم ان کی ایکسپرٹی سے فائدہ اٹھانے کی پوری کوشش کریں گے، اور جاننا چاہیں گے کہ آیا اس مسئلے کا کوئی حل ہے بھی یا نہیں۔ اپنے دونوں مہمانوں کو ہم خوش آمدید کہتے ہیں، اسلام آباد سے ہمارے ساتھ ہیں۔ جی السلام علیکم ڈاکٹر صاحب۔ آپ جی سائرہ، میری آواز پہنچی آپ تک؟
جی
چلیے، تو چلیے بات شروع کرتے ہیں، ڈاکٹر صاحب سے شروع کر لیتے ہیں۔ ڈاکٹر محمود الرحمان ہمارے ساتھ ہیں، تو ڈاکٹر صاحب آپ کی نظر میں پاکستان میں منشیات کا یہ غلط استعمال کتنا بڑا مسئلہ ہے؟
جی بہت بڑا مسئلہ ہے۔ پاکستان میں تقریباً 70 لاکھ افراد نشے کا شکار ہیں، تو یہ آبادی کا تقریباً 3% حصہ بنتا ہے، تو اس سے آپ اندازہ لگا لیں کہ اگر اتنی آبادی نشے کا شکار ہو اور وہ معاشرے کے لیے بیکار ہو جائے، معاشرے پر بوجھ بن جائے، تو یہ کتنا بڑا گمبھیر مسئلہ بنتا ہے۔
بالکل صحیح کہہ رہے ہیں آپ، یہ بہت بڑی تعداد ہے۔
اس کے لیے بھی مسائل ہیں، اس سے ملکی معیشت پر بھی بوجھ پڑتا ہے، اور بہت بڑی جو ہماری قوت ہے، افرادی قوت ہے، وہ بیکار ہو کر رہ جاتی ہے۔
جی تو ایک ڈاکٹر کی حیثیت سے آپ بتائیے کہ جی
غور کرنا چاہیے۔
بالکل، آپ بتائیے کہ جو لوگ منشیات کا استعمال کرتے ہیں ان کے عادی ہو جاتے ہیں، ان کی جسمانی صحت کیسی ہوتی ہے؟
جسمانی صحت تو ظاہر ہے کہ قابل رشک نہیں ہوتی، اور جسم پر بھی اثر ہوتا ہے، ان کا ذہن پر بھی اثر ہوتا ہے، اور بہت سے تقریباً 50% لوگ ایسے ہیں جو ذہنی اور جسمانی بیماریوں میں مبتلا ہو جاتے ہیں نشے کا شکار ہو کر۔ اور نہ صرف یہ بلکہ یہاں تک ہے کہ اب وائرل ڈیزیز بھی، اب جو لوگ انجیکشن کے لیے ذریعے نشہ لیتے ہیں ان میں ہیپاٹائٹس اور ایچ آئی وی ایڈس کی بھی شرح کافی بڑھتی جا رہی ہے، اور اس لحاظ سے اگر دیکھیں تو جسمانی صحت تو جو ہے نہ صرف جسمانی صحت متاثر ہوتی ہے بلکہ بے شمار بیماریاں ان پہ جو ہے حملہ آور ہو سکتی ہیں، اور اس کے علاوہ ٹیوبرکلوسس بھی ایک بہت بڑا مسئلہ ہے جو ان لوگوں کو ہو سکتی ہے۔
ٹھیک، تو ڈاکٹر صاحب یہ تو آپ نے بتایا کہ یہ بیماریاں انہیں لاحق ہو سکتی ہیں، آپ نے کہا کہ جو نشہ کرتے ہیں ان میں ایڈز بھی ہو سکتا ہے، تو کچھ تھوڑا سا آپ بتائیے گا کہ کس طریقے سے یہ خطرناک بیماری ان میں ہو جاتی ہے؟
اصل میں جو لوگ سرنج استعمال کر سرنج کے ذریعے نشہ لیتے ہیں، تو وہ بار بار وہی استعمال کرتے ہیں یا کسی دوسرے شخص کی استعمال شدہ سرنج استعمال کرتے ہیں۔ اس طرح سے ایک بندہ اگر ایڈز کا شکار ہے تو اس کے یہ جراثیم، یہ وائرس جو ہیں دوسرے لوگوں میں منتقل ہو جاتے ہیں، اور نہ صرف یہ نشے کے ذریعے بلکہ یہ لوگ کیونکہ پھر غیر قانونی سرگرمیوں میں بھی ملوث ہو جاتے ہیں، اور یہ ناجائز سیکس میں مبتلا ہو جاتے ہیں، تو اس لحاظ سے بھی یہ ایڈز کی بیماری جو پھیلنے کا باعث بنتے ہیں۔
ٹھیک، ٹھیک ہے. سارا ڈاکٹر صاحب نے بتایا کہ جو بھی کوئی نشہ کرے گا وہ ذہنی طور پر بھی بیمار ہوگا اور جسمانی طور پر بھی. یہ ایک فیکٹ ایسا ہے کہ کسی بھی شخص کو سمجھ میں آنے والی بات ہے. آپ یہ بتائیے کہ ایک نفسیات دان کی حیثیت سے آپ نے کیا دیکھا ہے, کون لوگ بہت جلد نشے کا شکار ہوتے ہیں؟
پہلے تھوڑا سا یہ بتانا چاہوں گی کہ جیسے ڈاکٹر صاحب نے کہا کہ بہت سی بیماریوں میں مبتلا ہو جاتے ہیں, تو میں یہاں سے سٹارٹ کروں گی کہ جو نشہ ہے وہ خود, یعنی کہ جو نشہ استعمال کر رہے ہیں, جو ایڈکشن ہے وہ خود ایک بیماری ہے. اور ہمارے ہاں یہ ہوتا ہے کہ اس کو بیماری نہیں سمجھا جاتا, اس کو کوئی سمجھا جاتا ہے کہ کوئی پرسنالٹی فلا ہے یا یہ کوئی عادت ہے یا کوئی لت ہے جیسے لوگ کہہ رہے ہوتے ہیں, یا کوئی نحوست ہے اور اس طرح کی باتیں مطلب کہہ رہے ہوتے ہیں. لیکن اصل میں یہ کیا ہے, یہ خود ایک ذہنی بیماری ہے. اور جس بیماری میں ہے وہ مبتلا ہونے کا آپ نے کہا, ایسا نہیں ہے کہ صرف جو ہے لو سوشل اکنامک اسٹیٹس سے لوگ مبتلا ہو رہے ہیں یا ہائی سوشل اکنامک اسٹیٹس سے ہو رہے ہیں, یا مرد ہو رہے ہیں, عورتیں نہیں ہو رہی, یا بچے ہو رہے ہیں, بوڑھے نہیں ہو رہے, ہر عمر کے لوگ جو ہیں وہ اس میں مبتلا ہو سکتے ہیں. ایون بچے, بڑے, بوڑھے, عورتیں, مرد, سب اس میں مبتلا ہو رہے ہیں. اور یہ ڈیفر کرتا ہے کہ مرد ہیں ان میں کسی اور طرح کی ڈرگز استعمال ہو رہی ہیں, فیمیلز ہیں ان میں کوئی اور ڈرگ یوز ہو رہی ہے, یا جو ان کا طریقہ استعمال ہے وہ مختلف ہے. لیکن ہر طرح کے مطلب جو لوگ ہیں, ہر عمر کے اور ہر جنس کے جو ہیں اس میں شامل ہیں, بے شک وہ ٹرانسجینڈر ہیں یا میل ہیں, فیمیل ہیں, سارے جو ہیں اس کو استعمال کر رہے ہیں. اور یہ جو ہے صرف پاکستان کا مسئلہ نہیں ہے, یہ ایک عالمی مسئلہ بن چکا ہے.
جی بالکل ایسا ہے, پوری دنیا میں ایک مسئلہ تو ہے, لیکن پوری دنیا میں اس کے خلاف اقدامات بھی بہت سخت ہیں. اور ہم دنیا کی بات نہیں کرتے, ہمارے جہاں ہمیں سنا جا رہا ہے ان علاقوں کی بات کرتے ہیں, خاص طور پہ پاکستان کی بات کرتے ہیں کہ وہاں پر ایک زمانہ تھا جب بہت شور اٹھا تھا, منشیات کے خلاف ایک جہاد شروع ہو گیا تھا, پورے ادارے حرکت میں آ گئے تھے, سب کام ہو رہا تھا. لیکن پھر اچانک ایسا لگا کہ جیسے یہ مسئلہ بہت حد تک حل ہو گیا ہے, ہم یہ تو نہیں کہتے کہ ختم ہو گیا, اب پھر ایک دفعہ پھر اس نے سر ابھارا ہے. اور اب سب سے بڑی تشویش کی بات یہ ہے کہ تعلیمی اداروں میں منشیات عام ہو رہی ہیں. ایک تازہ ترین رپورٹ کے مطابق یہ جو بات ہے, یہ آپ سمجھتی ہیں کہ اس کے لیے سب سے پہلے کسے توجہ دینا ہے, استاد کو یا والدین کو؟
اچھا, اس میں یہ ہے کہ کیونکہ یہ مسئلہ ہے اور پاکستان میں جو اس کی پرسنٹیج ہے جو انکریز ہونے کی, وہ 7% ہے, اور دن بدن یہ مسئلہ پاکستان میں زیادہ ہوتا جا رہا ہے. اور اس میں یون او ڈی سی کے ساتھ جو پہلا باقاعدہ جو انہوں نے ایک جو اسٹیٹسٹکس تھی اس کے مطابق جو ہے پاکستان میں جو لوگ نشہ استعمال کر رہے ہیں وہ 70 لاکھ ہیں, اور پورے پاکستان میں یہ ریسرچ ہوئی تھی, آزاد کشمیر, اس میں پنجاب, سندھ, بلوچستان سارے شامل تھے, اور ہر علاقے میں جو ہے یہ استعمال ہو رہا ہے. اور اب یہ ایشو جو ہے وہ زیادہ اس لیے ہائی لائٹ ہوا ہے کہ اب پتہ چلا ہے کہ بچوں میں بھی ہو رہا ہے, اور 52% جو ہیں پرائیویٹ اسکول کے ایک اسٹیٹسٹکس کے مطابق جو ہے بچے جو ہیں وہ اس میں مبتلا ہیں. اور اس کی ذمہ داری صرف کسی ایک فرد پہ مبتلا نہیں ہے, صرف پیرنٹس پہ یا پھر ایک ادارے پر نہیں ہے کہ ہم کہہ دیں کہ گورنمنٹ کا مسئلہ ہے یا انسٹیٹیوٹ کا ہے, یہ ہم سب کی ذمہ داری ہے. یہ میرا بھی مسئلہ ہے, آپ کا بھی ہے, سوسائٹی کا ہے, اس میں آرگنائزیشن جتنے جتنے ادارے ہیں وہ, اور اس کے علاوہ انسٹیٹیوٹ, پیرنٹس, سب جو ہیں انوالو ہیں. اور یہ مسئلہ تبھی حل ہوگا جب مل کے جو ہے وہ کاوش کی جائے کہ اس کو حل کرنا ہے.
جی ٹھیک, ڈاکٹر رحمان آپ بتائیے گا, جب آپ کے پاس مریض آتے ہیں تو کس طرح سے پہنچتے ہیں, مطلب کیا ذریعہ ہو سکتا ہے؟ خود بخود مریض تو آپ تک نہیں آئے گا, تو ان کے والدین لاتے ہیں, دوست لاتے ہیں, کس طرح پتہ چلتا ہے آپ کو کہ یہ شخص جو ہے نشے کا عادی ہے, اب اس کو علاج کی ضرورت ہے؟
جی ظاہر ہے سب سے زیادہ کنسرن تو فیملی کو ہوتا ہے, تو فیملی کے لوگ ان کو لے کر آتے ہیں مریضوں کو, اور بعض اوقات تو انہیں ہمیں زبردستی لے کر آنا پڑتا ہے ایک ٹیم کے ذریعے انٹروینشن کر کے, اور بعض کو تو کورٹ آرڈر کرتی ہے کہ ان کا ریہیب میں علاج کرایا جائے. بہت کم لوگ ہیں جو اپنی مرضی سے آتے ہیں, اور وہ سمجھتے ہیں کہ نہیں ہم یہ تو بیماری نہیں ہے, بلکہ بعض اوقات تو وہ فیملی سے کہہ رہے ہوتے ہیں کہ ہم ٹھیک ہیں, آپ بیمار ہیں, آپ کو علاج کی ضرورت ہے.
اچھا,
تو جہاں تک دنیا میں ریہیب کا تعلق ہے, یہ اسٹیپ بائی اسٹیپ اب اس پہ بہت کام ہوا ہے. اور ایک ہوتا ہے آؤٹ ریچ, آؤٹ ریچ ایک ایسا پوائنٹ ہے جو مین سٹی سے باہر یا مین ریہیب سے باہر کی ایک ایسی جگہ ہے جہاں پہ वो जा सकते हैं और जाके अपना कुछ टेस्ट करा लें, स्क्रीनिंग करा लें, और वहाँ उन्हें ये खतरा भी नहीं होता कि हमें दाखिल कर लेंगे और हमें बहुत से दिन हमें दाखिल रहना पड़ेगा, तो इस तरह से या वहाँ से हमें कोई ब्रीफ इंटरवेंशन करके हमें फारिग कर देंगे, तो वो पहले वहाँ आते हैं। वहाँ अगर वो स्क्रीनिंग करके अगर उन्हें भी इतना बड़ा मसला नहीं है, मॉडरेट किस्म का है, तो ब्रीफ इंटरवेंशन या मुख्तसर तौर पर उन्हें समझा बुझाकर या उन्हें हिदायत देकर वापस भेज दिया जाता है। तो इस तरह से फिर वहाँ अगर वो रास्ते में रहते हैं, आते जाते रहते हैं, थोड़ी बहुत उनकी काउंसलिंग होती है, फिर ऐसे लोग कि जिनका मामला ज्यादा शिद्दत अख्तियार कर चुका हो, तो उन्हें फिर हम मेन रिहैब में या बहाली के सेंटर में दाखिल करते हैं।
अच्छा, तो ठीक है, एक बाकायदा एक नेटवर्क है जो काम कर रहा है। और हमारे एक सामे हैं मोहम्मद फयाज, इन्होंने कहा है कि क्या रावलपिंडी और इस्लामाबाद में शहरी तंजीमों का कोई नेटवर्क है? अगर है तो उनसे राब्ता कैसे किया जाए? कोई अगर इलाज की सहूलत हासिल करना चाहता है या कोई मदद हासिल करना चाहता है तो वो कैसे पहुंचे उन तक?
जी, नेटवर्क है और ज्यादातर ये शहरी तंजीमों का ही है। एनजीओज ने ये कायम किए हुए हैं सेंटर, जो तकरीबन रावलपिंडी इस्लामाबाद में कम से कम 30 के करीब ये सेंटर होंगे। एक सेंटर सरकारी भी है जो एएनएफ या एंटी नारकोटिक फोर्स के नाम से उन्होंने जो एक तंजीम है उन्होंने ये कायम किया हुआ है, तो वहाँ पे भी इसका फ्री इलाज होता है। और बाकी जो एनजीओज हैं वो भी कोशिश करते हैं कि किसी ना किसी तरह से ये लोग बहाली की तरफ ये अपना रास्ता अख्तियार करें और बहाली की मंजिल पहुंच कर और
माशरे
की
कारामत
शहरी बन
सके। जी, तो डॉक्टर साहब उन तक पहुंचे क्या वो एडवर्टाइज करते हैं? उनके दफ्तरों का पता कैसे चले? क्या तरीका हो सकता है, क्योंकि उनकी तशहीर होना बहुत जरूरी है।
जी जी, ये लोग थोड़ा बहुत एडवर्टाइज भी करते हैं, नेट पे भी इनके एडवर्टाइजमेंट मौजूद हैं, नेट के जरिए भी लोग आजकल तो पहुंच रहे हैं उन तक।
अच्छा, हमारे साथ दो कॉलर्स हैं, उनसे बात कर लेते हैं। मुरीद खान है दाऊद खेल से, इन्होंने कॉल किया। अस्सलाम वालेकुम।
सलाम अलैकुम जनाब, दाऊद खेल से बात कर रहा हूँ। यकीन करें कि आज बहुत जबरदस्त मौजूद आपने लिया है। 80 की दिहाई में कोट चाइना अफगान कैंप हमारे नजदीक था, उस वजह से हमारे गाँव के 300 जवान जो है वो मर चुके हैं मंशात के आदि होकर, और 300 अभी जो है वो फिर रहे हैं, धक्के खा रहे हैं। तो अगर अकवामे मुत्तहिदा उनको अफगान कैंप हमारे इलाके में उनको कैंप दिया है, तो फिर अकवामे मुत्तहिदा को चाहिए था कि वो हमारे लिए कोई अस्पताल बना देता कि ये बच्चे जो है ना वो ठीक हो जाते। बाकी सिगरेट नोशी जो है सबसे बुरी चीज़ है, सिगरेट नोशी अगर ख़त्म की जाए हो जाए तो ये मंशात ख़त्म हो जाती। मैंने 50 साल सिगरेट पिया है लेकिन अभी मैंने छोड़ दिया है और फिर हाथ नहीं लगा है। जो कहते हैं ना सिगरेट अभी छोड़ नहीं सकता, ये झूठ बोलते हैं, छोड़ दो तो सिर्फ थोड़ा सा गलत करनी पड़ती है जनाब।
ठीक ठीक, बहुत शुक्रिया। मुरीद खान बात कर रहे थे। डॉक्टर साहब, आपने सुना कि इनको कुछ तशवीश है कि जो मनुष्यात के इलाज के लिए इदारे हैं वो नाकाफ़ी हैं, और अक्वामे मुत्तहिदा के तहत भी अगर कोई इदारा बनाए तो वो मदद नहीं कर रहा, तो ये कुछ ज़्यादा दूर नहीं है इस्लामाबाद से, तो आप की नज़र में है कोई ऐसा इदारा जहाँ ये अप्रोच कर सकें?
जी जी, बहुत से इदारे हैं, और जहाँ तक इन्होंने अक्वामे मुत्तहिदा का नाम लिया ना, तो अक्वामे मुत्तहिदा का ऑफिस भी यहाँ है इस्लामाबाद में, उसका नाम है UNODC, यूनाइटेड नेशंस ऑफिस फॉर ड्रग्स एंड क्राइम, और वो लोग भी यहाँ थोड़ी बहुत ट्रेनिंग कराते हैं प्रोफेशनल्स की, ताकि वो आगे अपने सेंटर में मरीजों का इलाज करें और उनको बहाली की मंजिल तक लेकर आए। और जहाँ तक सेंटर्स हैं पूरे पाकिस्तान में मुख्तलिफ शहरों में मौजूद हैं, और अलबत्ता ये है कि बाज़ इलाकों में लोग समझते हैं कि ये इतना बड़ा नशा नहीं है, लोग स्मोकिंग करते हैं समझते हैं तो रूटीन की बात है, या नचवार खाते हैं ये समझते हैं ये भी आम लोगों के इस्तेमाल की चीज़ है, तो इस बात तक लेकर आना कि वाकई उन्हें इलाज की ज़रूरत है, तो जब तक वो बहुत ज़्यादा शिद्दत में से नशे का शिकार ना हो जाए और बहुत सारे उसके जो नेगेटिव और नतायज ना आ जाएं, जब तक ये लोग उसको दाखिल नहीं कराते, तो ये आवाम में भी अवेयरनेस फैलाने की बहुत ज्यादा जरूरत है।
ठीक है, नजमा नौशाही से बात कर लेते हैं, फैसलाबाद से इन्होंने कॉल किया। अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम, कैसे हैं मुदस्सर?
जी बिल्कुल ठीक ठाक, शुक्रिया।
सबसे पहले तो मैं इनको वेलकम कहूंगी और आपका भी बहुत थैंक्स कि आपने एक बहुत हसास मौजू को छेड़ा है। بات میں یہ کرنا چاہ رہی تھی کہ ہمارے پاکستان میں, باقی تو مجھے دنیا کا نہیں پتا, لیکن جو سگریٹ ہے اس کو نشہ سمجھا ہی نہیں جاتا, اس کو بودر ہی نہیں کرتے کہ وہ سگریٹ جو ہے وہ ایک نشہ ہے. اور عام اگر ہمارے گھروں میں بچے بھی سگریٹ پیتے ہیں تو ان کو کوئی ان کی پوچھا نہیں جاتا ان سے, یا ان کی بات پرس نہیں کی جاتی کہ وہ سگریٹ نوشی کیوں کرتے ہیں. ایک بہت اہم مسئلے کی طرف میں لے کے جانا چاہ رہی تھی آپ کو, کہ جب علاج ہو جاتا ہے ایسے لوگوں کا جو دوسرے نشہ کرتے ہیں, یعنی کہ دوسری چیزیں وہ لیتے ہیں ڈرگس کے طور پر, تو جب ان کا علاج ہو جاتا ہے وہ تندرست ہو جاتے ہیں, تو پھر کون سے ایسے ذرائع ہیں یا کون سے ایسے اثر و رسوخ ہیں یا کیا وجہ ہے کہ وہ دوبارہ پھر اسی راستے پہ چلنا شروع کر دیتے ہیں اور گھر والوں کے لیے اور بھی زیادہ پریشانی کے باعث بنتے ہیں.
بالکل صحیح کہا آپ نے. ابھی بات کرتے ہیں ریلیپسز کی بھی, اور ساگردین محمد بلوچ سے بات کر لیں, سانگر سندھ سے انہوں نے کال کیا. السلام علیکم.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. میڈم, میں ساگر دین محمد بلوچ بات کر رہا ہوں سانگڑ سنگھ سے.
جی,
تو بہت اچھا موضوع ہے آپ کا یہ منشیات کے حوالے سے. میں یہ کہنا چاہوں گا کہ ہمارے پاکستان کے چھوٹے شہر ہوں چاہے بڑے شہر ہوں, اتنا تک نشہ آور زیادہ ہو گیا ہے کہ بچے جو اسکول میں جاتے ہیں ان کے صحت پہ بھی اثر ہوتا ہے. ہر جگہ پہ گٹکا پان رجنی وغیرہ اس طرح کی جو چیزیں ہیں تو بالکل عام جام ہو گئے, لیکن کوئی سمجھ نہیں آ رہا ہے کہ حکومت اس میں کیوں روک تھام نہیں کرتا ہے. ان میں چھوٹے چھوٹے بچے ہوتے ہیں, ان میں بھی جو ان سے یہ بہت بڑھتی جا رہی ہے روز بروز جو سگریٹ ہے, اس پہ تو حکومت لکھ دیتے ہیں کہ صحت مضر ہے, لیکن اس کے عمل کرے اس کو, جو کم عمری کے بچے 18 سال سے کم ان کو تو کم سے کم پینے سے روکا جائے, اس طرح کا کوئی اقدام ہو تو سب سے اچھا لگے گا.
صحیح صحیح, بہت شکریہ. ساگر دین میں بلوچ بات کر رہے تھے. اور محمد طارق چغتائی ہیں قصور سے. جی السلام علیکم.
جی وعلیکم السلام. بہن ڈاکٹر صاحب نے بہت اچھی بات کی, میں ان کی بحث میں ری تجویز ہے ان کے مشاورت سے کہ یہ جو سگریٹ نوشی جو جس کا رواج بہت عام ہو رہا ہے, تو اس میں یہ ہے کہ یہ جو کالج کے اسٹوڈینٹ ہوتے ہیں یا اسکولوں کے اسٹوڈینٹ, اگر ان کو کھلی ڈبی سگریٹ ایک دو تین نہ ملے, کھلی ڈبی ہو بند ڈبی ہو, تو ایک تو یہ ہو سکتا ہے اس کی روک تھام ہو سکتی ہے. دوسرے نمبر پہ سلیبس میں بھی ایسی چیزوں جو ٹیچر صاحبان ہیں ان کو چاہیے کہ وہ اویئرنیس پیدا کریں. یہ ریلیاں جو ہوتی ہیں کبھی یہ مختلف ڈینگی کے سلسلے میں منشیات کا جو عالمی سطح پہ ایسا مسئلہ بن چکا ہے کہ آنے والی پوری نسل مفلوج ہو جائے گی, اللہ نہ کرے ایسا, تو اس میں یہ ڈسٹرکٹ لیول پہ ہونا چاہیے ایسا تو منشیات کی روک تھام کا ادارہ. تو ڈاکٹر صاحبان سے میری یہ ریکویسٹ ہے کہ کام بالا سے ریکویسٹ وہ ہی کر دے, کم از کم یہ نئی نسل کو بچا لیں.
بہت شکریہ, بہت شکریہ. اور محمد شفیع سے بات کرتے ہیں اور پھر ہم اپنے مہمانوں سے انہی سب باتوں پہ ان کی ماہرانہ رائے لیں گے. جی شفیع صاحب السلام علیکم.
السلام علیکم. جی
وعلیکم السلام.
محمد شفیع چترال بونی, بہت شکریہ, بہت ہی ایک اہم موضوع پہ بات ہو رہا ہے.
جی
ایک چیز میں ڈاکٹر صاحب سے سوال یہ کروں گا کہ یہاں پہ جو ہمارے جو نوجوانان ہیں اس پہ ہم نے ایک تجرباتی جو ہے وہ ایک کام کیا, جس پہ ایک بندہ اگر 20 سگریٹ روزانہ پیتا ہے تو اس سے ہم نے 5 سے 6 مہینے میں سگریٹ چھڑوایا ہے. تو اس کی وجہ یہ ہے کہ اگر آپ ایک سگریٹ پیتے ہیں وہ ایک ہفتہ پیے, مطلب ہے کہ 19 سگریٹ جو ہے آ کے ایک ہفتہ پیے, دوسرا سگریٹ 10 دن پیے, اسی طریقے سے میری بات سنیں تو اس طرح جو ہے 5 سے 6 مہینے میں. ایک بات تو یہ ہو گیا, دوسری بات یہ کہ تمباکو, اگر حکومت مخلص ہے تو تمباکو کو ختم کیوں نہیں کر دیتا ہے؟ یہ تمباکو جتنا مہنگا ہوگا سگریٹ اتنا مہنگا ہوگا تمباکو کی کاشت, جب تمباکو جو ہے پاکستان کے اندر سستا ہوگا یقیناً لوگ جو ہے اس چیز کی طرف نہیں جائیں گے, یقیناً وہ پھلے اور سبزیوں کی طرح آئیں گے. بہت شکریہ.
ٹھیک, بہت شکریہ. یہ محمد شفیع بات کر رہے تھے. جی سائرہ, آپ نے سنا کہ لوگ اس کو مسئلہ تو بہت بڑا سمجھتے ہیں, لیکن آپ مجھے بتائیے کہ ایک گھر میں اگر یہ مسئلہ پیدا ہو رہا ہے تو کس طرح پتہ چلے کہ بچہ جو ہے یا گھر کا کوئی فرد جو ہے وہ نشے کا عادی ہوتا جا رہا ہے؟ ایک تو بہت آسان سی بات ہے کہ سگریٹ نوشی جو ہے اسی کے ذریعے نشہ شروع ہو جاتا ہے, تو اس طرف بھی توجہ کی ضرورت ہے. تو آپ بتائیے کہ کیا آثار ہوتے ہیں, کیا علامتیں ہوتی ہیں اس شخص کی؟
اس میں اگر آپ بچوں کی بات کریں تو جو ایک اس کی وجہ یہ بھی ہے کہ جو پیرنٹس ہیں ان کی طرف سے پراپر مانیٹرنگ نہیں ہو رہی, एक प्रॉपर सुपरविजन नहीं हो रही, और ये तो पॉकेट मनी वगैरह दे देते हैं लेकिन ये नहीं देख रहे होते कि पॉकेट मनी यूटिलाइज वो कहाँ पे कर रहे हैं बच्चे,
ठीक
है। तो उसमें ये है कि वो पेरेंट्स जो है अगर उनको मॉनिटर करें, वो देखें कि उसकी होम में उसका बिहेवियर कैसा है, उसका घर में बिहेवियर कैसा है, उसकी स्कूल में जो है उसकी अटेंडेंस कैसी है, वो जा रहा है नहीं जा रहा, उसके ग्रेड्स कैसे हैं। अगर अचानक से एक बच्चा वो ठीक से परफॉर्म कर रहा था लेकिन उसके ग्रेड्स जो है वो डिक्लाइन हो गए हैं, उसकी वो परफॉर्मेंस नहीं रही, ठीक है, उसका नतीजा वैसा नहीं आ रहा जैसे पहले आ रहा था। इसके अलावा ये है कि वो स्कूल सरसर नहीं जा रहा, उससे वैसे भूख नहीं लग रही जैसे पहले लग रही थी, कम खाना शुरू कर दिया है, सोता काफी देर उसने सोना शुरू कर दिया है, एक उसके रवैये में तब्दीली आई है, चिड़चिड़ापन आ रहा है, उसका जो चेहरे का रंग है वो पीला हो गया, और हाथों में जो है वो एक थोड़ी सी ट्रेमर है, यानी कि झटके से है, और वो ठीक से काम नहीं कर पा रहा, और पैसे जो है वो ज्यादा मांग रहे हैं। तो फिर पेरेंट्स को सोचना चाहिए कि क्या वजह है कि ये सारी जो है अलामत आ रही हैं, और उसका रवैया तब्दील हो गया, पहले अगर वो सबके साथ बैठा था और अब वो अकेला अकेला रहना शुरू हो गया, और फिर अगर उन्हें लगता है कि तशवीश की बात है या इस तरह की अलामत आ रही है, तो वो प्रॉपर जाके उसकी पहले स्क्रीनिंग करवाएं, ठीक, और स्क्रीनिंग से ये पता चल जाएगा कि वो कोई ड्रग इस्तेमाल कर रहा है या नहीं कर रहा। और इवन जो है अभी जब ये रिसर्च हुई थी कि 52% जो है 52% जो बच्चे हैं वो मंशात इस्तेमाल कर रहे हैं, तो उसके बाद एक ये प्रपोजल भी आया था कि जितने बच्चे हैं उनका एडमिशन के टाइम जो है टेस्ट करवाया जाए। तो लेकिन मैं ये समझती हूँ कि सिर्फ टेस्ट नहीं करवाना, टेस्ट करवाने के बाद ये भी देखना चाहिए कि अगर कोई बच्चा है उसका रिजल्ट जो है वो पॉजिटिव आ जाता है कि वो ड्रग यूज कर रहे हैं, तो आगे क्या करना है, वो भी एक स्ट्रेटेजी जो है वो पहले से होनी चाहिए उस अदारे के पास, तालीमी अदारे के पास, कि अगर वो टेस्ट करवा रहे हैं तो उसके साथ जो है वो उन्होंने आगे क्या करना है। और आपकी जब अभी मैं कॉलर्स की गुफ्तगू सुन रही थी तो मुझे ये लगा कि सबका जो फोकस है वो इस चीज पर है, सप्लाई पे। तो प्रिवेंशन जो है सिर्फ ये नहीं है कि आप सप्लाई की बात करें, आप ये देखें कि डिमांड जब कम होगी तो सप्लाई भी खुद बखुद कम हो जाएगी।
सही,
जिसकी डिमांड ज्यादा होती है तो सप्लाई उस चीज की ज्यादा होती है।
ठीक ठीक है, बिल्कुल, अगर पहले ही इब्तदा ही में अगर इसकी रोकथाम कर ली जाए, अपने घर से ही देख लिया जाए कि क्या कोई ऐसा फर्द तो नहीं है घर का जो कि ज़हनी तौर पर परेशान है या जो बाहर ज़्यादा वक्त गुजार रहा है, और उसकी कंपनी क्या है, वालिदैन को सबसे पहले देखना होगा। लेकिन उसके बाद आप देखिए, वालिदैन ने पढ़ने के लिए स्कूल भेज दिया अपने बच्चे को, अब उस स्कूल में, कॉलेज में, यूनिवर्सिटी में एक एडल्ट की हैसियत से, 18 साल से बड़ी उम्र का बच्चा वो जा रहा है वहाँ, वो बच्चा नहीं रहा, अपना फैसला खुद कर सकता है, लेकिन वहाँ अगर वो इसका शिकार हो रहा है तो इसका मतलब है कि सप्लाई तालीमी इदारों में भी पहुंच रही है। आपके ख्याल में क्या कानून नाफिज करने वाले इदारे अपना रोल पूरा नहीं कर रहे?
ऐसा नहीं है, वो भी कर रहे हैं, लेकिन अब स्कूल में जो रिस्पॉन्सिबिलिटी है, स्कूल वाले ऐसा नहीं कर सकते कि जो उसका हेल्थ बिहेवियर है बच्चे का वो तब्दील कर लें। स्कूल वाले ऐसा कर सकते हैं कि वो जो सप्लाई रिडक्शन जो है उस पर देख लें कि उनका स्टाफ कैसा है, टीचर्स कैसे हैं, कैंटीन वाले कैसे हैं, अगर बाहर कुछ छली बेचने वाला आ रहा है या जो स्कूल के जो बाहर जो जगह है वहां पे तो नशा मौजूद नहीं है, तो ये देख सकते हैं। और इसके अलावा ये है कि वो नॉलेज दे सकते हैं, स्किल्स दे सकते हैं। अब होता यह है कि इस एज में 16 17 18 साल की उम्र में जो बच्चे होते हैं उनको हर नई चीज ट्राई करने का शौक होता है, उन्हें रिस्क लेने का शौक होता है, एक तजस्सुस होता है उनकी शख्सियत में, और वो फिर हर नई चीज जब उन्हें पता चलता है उसको वो ट्राई करने का सोचते हैं। और कभी कभार ऐसा होता है कि अगर उनके फ्रेंड जो है वो यूज कर रहे होते हैं तो उनका भी दिल चाहता है कि हम भी यूज करें, एक वो भी चाह रहे होते हैं कि उन्हें भी एक सेंस ऑफ बिलोंगिंगनेस होती है और वो चीज को ट्राई करना चाह रहे होते हैं। तो एक अगर स्कूल का ये रोल है कि वो उनको स्किल्स भी सिखाएं, अगर उनको कोई ऑफर कर रहा है तो उन्हें इनकार करना आना चाहिए और वो इनकार कर सकते हैं कि मैंने इस चीज को इस्तेमाल नहीं करना। और रही बात ये कि सप्लाई रिडक्शन वगैरह की, तो ANF वगैरह इसमें फिर पुलिस का भी रोल आता है और इसमें ANF का भी आता है, एंटी नार्कोटिक फोर्स का। ANF वगैरह का ये है कि स्मगलिंग वगैरह में या ड्रग ट्रैफिकिंग वगैरह को वो देखते हैं, और स्ट्रीट लेवल पे जो ड्रग्स वगैरह जो सेल हो रही होती है वो पुलिस जो है वो देख रही होती है उसको, तो वो लोग कर तो रहे हैं लेकिन ये अब जगह जगह गली गली ये नशा मौजूद है, तो इसको फिर हम किसी एक तो रिस्पॉन्सिबिलिटी में डाल सकते हैं, स्कूल, घर वाले, اور اس کے علاوہ جو ہے
قانونی ادارے جو ہیں قانون نافذ کرنے والے اداروں کی بھی ذمہ داری. جی بالکل ٹھیک ہے آپ نے. جی ہمارے کچھ کالرز انتظار میں ہیں. محمد اسلم نے ہارون آباد سے بہت پہلے کال کیا تھا. جی السلام علیکم.
وعلیکم السلام.
جی
میں یہ عرض کرنا چاہتا ہوں کہ جو لوگ نشے کے عادی ہو چکے ہیں وہ ان کا چھوڑنا تو خیر بہت مشکل بات ہے. جب تک یہ داخل رہتے ہیں اس وقت تک چھوڑتے ہیں, جب باہر آتے ہیں تو, کیونکہ یہ ہر گلی میں ہر محلے میں عام بکتا ہے, عام ملتا ہے, اس لیے ان لوگوں نے اس کا مزہ چکھا ہوا ہوتا ہے, کیونکہ یہ نفسیاتی ایک بوجھ ہوتا ہے نا, وہ نفسیات ان کو لے جاتا ہے اس کی طرف. دوسرا ہمارے شہر میں یہ دیکھا کہ پولیس پکڑتی ہے ان لوگوں کو, اور کوئی معاشرے میں بھی ایسا نہیں ہے, نہ اسکولوں میں بھی کچھ پڑھایا بھی نہیں جاتا ہے ان کے بارے میں, یا یعنی کہ جو لوگ نشے کے عادی ہو گئے ہیں وہ تو چلو اگر وہ بھی کنٹرول کرے تو 20-25 سالوں میں نشے ہی ختم ہو جائیں گے. اگر نئی نسل کو اس کے بارے میں ڈرایا جائے, یا کوئی اس کے جگہ جگہ پروگرام وغیرہ ہو یا کوئی ایسا, تو پولیس بھی شہر میں اس کو پکڑتی ہے جو ان کو پیسے کم دیتا ہے, کوئی اس کے ساتھ والا بھیج رہا ہوتا ہے, اور وہ جو ہے یعنی کہ یہ ہر محلے میں ہر گلی میں, پتہ نہیں یہ کوئی طاقتور مافیا ہے کہ اس کے بارے
اس میں تو کوئی شک نہیں,
بڑے لوگ بات بھی نہیں کرتے ان کے بارے میں.
نہیں نہیں آپ ٹھیک کہہ رہے ہیں, اور اگر محلے کی سطح پر یہ ہے تو محلے میں ایسے لوگ بھی موجود ہیں کہ جو انہیں ان کی شناخت کر کے ان کے خلاف جدوجہد کر سکتے ہیں, کیونکہ محلے میں رہنے والے بچے سب کے بچے. جی
چھوٹے شہر جو ہوتے ہیں مثلا ایک تحصیل لیول کا شہر ہوتا ہے, اس میں اگر 20 لوگ فروخت کر رہے ہیں, 5 کو پولیس پکڑتی ہے, 15 عام بیچ رہے ہیں, تو اس کا مطلب یہ ہے نا کہ پولیس کی جو منتھلی کام دیتا ہے اس کو پکڑا جاتا ہے جو پیسہ, یعنی کہ یہ عام سسٹم ہے نا. اور نشہ جو کرنے والا ہوتا ہے وہ جب معاشرے میں دوبارہ ہوتا ہے تو پھر یعنی کہ ڈرایا نہیں نا جاتا وہاں بچوں کو نشہ کرنے سے مستقبل تباہ ہو جاتا ہے, نسل تباہ. ایسا کوئی پروگرام کسی قسم کا نہیں ہوتا ہے, کوئی جگہ کوئی ایسی نہیں ہے کہ جہاں کوئی اشتہار وغیرہ ہو, کوئی ہمارے معاشرے میں اس قسم کا کوئی ہے تو نہیں ہے کہ جو نئے اس میں داخل
ہوئے
کہ بھی دیکھو بھی اس کا کیا حال ہوا ہے, دوبارہ بھی ہوگا, دوبارہ ایسا ہوگا.
صحیح صحیح اسلم صاحب بہت شکریہ. ایسا بھی ہے, ہم نے خود دیکھا, ایسی تنظیمیں بھی ہیں جو کہ اس سے خبردار بھی کرتی ہیں, لیکن ان کی رسائی کتنی ہے, وہ لوگوں تک کتنا پہنچتی ہیں, اس سے فرق پڑتا ہے. نصیر الدین ڈیرہ اسماعیل خان سے, السلام علیکم.
وعلیکم السلام بیبی.
جی
یہ میں یہ عرض کر رہا تھا بیبی کہ یہ ٹھیک ہے نشہ تو بری چیز ہے, لیکن اس میں گھر والوں کا بہت ہاتھ ہوتا ہے. ایک آدمی جب اس چیز پہ لگ جاتا ہے اس کے ساتھ یہ تو یہ کہ گھر والوں کو اس کا دھیان کرنا چاہیے, اس کے ساتھ اخلاق, اس کے ساتھ یہ
جی.
یہ جب وہ نشے پہ لگ جاتا ہے تو گھر والے بھی اس کی پرواہ چھوڑ دیتے ہیں, وہ اگر چھوڑنا بھی چاہے تو یہ پھر کہتے ہیں نہیں نہیں یہ اسے چھوڑ, یہ پھر کرے گا, یہ پھر کرے گا. اس
صحیح.
کے ساتھ
ٹھیک,
ان کو رویہ ان کا اچھا ہونا چاہیے,
بلکل.
اس کو تسلی دینی چاہیے, اس کے ساتھ بات چیت. یہ جب اس کے اوپر ہیلو کو جاتے ہیں تو یہ کہتے ہیں یار یہ اس کو عمل ہے, یہ اب نہیں چھوڑے گا. چھوڑ سکتا ہے اگر گھر والے اس کے ساتھ اچھے ہوں,
بالکل
اس کا خیال کریں, اس کی بات کے اوپر توجہ دیں, اس کو خیال کریں, تو یہ انشاءاللہ یہ چیز ختم ہو سکتی ہے.
چلیے بہت شکریہ نصیر الدین صاحب, آپ نے بہت اچھی بات کی. مالک حسین آزاد کشمیر سے, تھوڑا سا انتظار کیجیے گا. ہمارے کچھ لوگوں نے فیس بک پر بھی سوال کیے اور ابھی بہت سے سوال ہمارے اپنے باقی رہ گئے. ایک تو سگرینڈ نوشی کی طرف بڑی توجہ لوگوں کی, پوچھتے ہیں اشفاق احمد نے کپواڑا کشمیر سے پوچھا کہ اسے کیسے ختم کیا جائے. پھر اس کے علاوہ ساحل آبدی خٹک ہیں, وہ کہتے ہیں میرے ماموں کا بیٹا 28 سال کا ہے اور ڈرگز استعمال کرتا ہے, تو دوا تو لے رہا ہے تو اس کا مستقل علاج کیا ہو سکتا ہے. تو ڈاکٹر محمود الرحمان صاحب آپ بتائیے گا کہ ایسے نوجوان جو دوائیں لے رہے ہیں کتنی امید ہے ان کی ٹھیک ہونے کی؟
جی جو لوگ دوائیں لے رہے ہیں ان اگر تو ان کا کم عرصے سے ان کے نشے کی شکایت ہے تو ان کے ٹھیک ہونے کی جلدی امید ہے, لیکن اگر سال آ سال سے وہ نشہ لے رہے ہیں تو پھر ان کے لیے لازمی ہے کہ وہ بحالی کے سینٹر میں داخل ہو کے علاج کرائیں, کیونکہ باہر سے باہر جو ہے ان کا صحیح طور پہ علاج ہو نہیں سکتا اور ان کو ڈرگ بھی ملتی رہتی ہے. ابھی جو ہمارے سامعین کی جو ابھی کال آ رہی تھی ان میں ذکر ہو رہا تھا فیملی کا رول جو ہے, جو ان کے بیہیویئر ہوتے ہیں عام طور پہ ایک کو کہتے ہیں انیبلنگ, کہ وہ مدد کر رہے ہوتے ہیں کسی طرح کے, چلو پیسے دے رہے ہیں, چلو اس کی ہمیں تکلیف دیکھی نہیں جا رہی, چلو کرنے دو نشہ, ये एनेबलिंग कहलाती है, ये भी गलत है। और एक होता है प्रोवोकेशन, यानी स्टाल दिलाना उसको, जब भी आए उसको कोसना, जब भी आए उसको बुरा भला कहना, हत्ता की मारपीट तक भी बात जगह नौबत आती है, लेकिन उससे उल्टे असरात होते हैं और मनफी असरात मुरतब होते हैं। तो चाहिए कि जैसे हम साइको एजुकेशन मरीज की करते हैं, इसी तरह फैमिली की भी करते हैं, और उन्हें बताया जाता है कि वो उन्हें किस तरह से उनके साथ पेश आए, और इलाज के बाद भी हम उन्हें रायत देते हैं कि जाने के बाद आप एक दो माह इस पर नजर रखेंगे, अखराजात के लिए इसको पैसे मत दें बल्कि जरूरत की चीजें खरीद कर दे दें।
ठीक। और डॉक्टर साहब, अभी बात हो रही थी नजमा नशाहीन फैसलाबाद से, जो बात कर रही थी वो ये कह रही थी कि लोग फिर से इसमें मुब्तला हो जाते हैं, रिलैप्स कर जाते हैं, तो इनकी तादाद कितनी है, कितने फीसद लोग जो हैं वो फिर दोबारा इस आदत में मुब्तला हो जाते हैं?
जी, रिलैप्स में ऐसा है कि जो वापसी या मुराजत होती है मरीजों की, दोबारा इलाज करने के बाद जाते हैं फिर साल छह महीने के बाद या कुछ अर्से के बाद इस लत में लग जाते हैं, तो दुनिया भर में इसका रेट है 60%, तो 60% लोग या और ये कोई ऐसी यानी कुछ आहिंद बात नहीं है, क्योंकि रिलैप्स रेट दुनिया भर में बहुत है, और वजह यही है कि ये इसको क्रोनिक डिजीज या मुजम्मन बीमारी कहा जाता है, जैसे शुगर ब्लड प्रेशर है जो कंट्रोल तो हो जाती है लेकिन वो मुकम्मल तौर पर उसका क्योर मुश्किल होता है, इसलिए ऐसे नशे के मरीज का फिर हमें सारी उम्र ख्याल रखना पड़ता है और आफ्टर केयर जो है उसके लिए जरूरी हो जाती है।
ठीक, तो हम बात कर लेते हैं, मालिक हुसैन है आजाद कश्मीर से, उन्होंने कॉल किया, अस्सलाम वालेकुम।
जी वालेकुम सलाम सिस्टर, मालिक हुसैन बात कर रहा हूँ आजाद कश्मीर से।
जी
बहुत आपने आज जो है ना वो अच्छा मौजू चुना है, तो वालदेन के बारे में मैं ये कहना चाहता हूँ कि वालदेन को वो बहुत ज्यादा जमानदार हैं इस चीज के कि वो अपने औलाद के ऊपर जो है यानी कि नजर रखें और अपने औलाद उनकी कस्टडी में आती है, तो वालदेन ही मैं कहता हूँ कि अगर वो इस चीज के ऊपर पहरा दें तो हो नहीं सकता है कि कोई बच्चा जो है ना वो इस तरह की सरगर्मी में मुलव्वस हो।
बिल्कुल ठीक है, आपने पहला तो घर ही है, बच्चा घर से निकलता है बाहर, तो पहले तो घर वालों को ही देखना होगा। जी बिल्कुल, बहुत शुक्रिया वक्त ज्यादा स्वाद से। जी उनसे बात करते हैं, अस्सलाम वालेकुम।
हेलो मैडम, अस्सलाम वालेकुम।
जी वालेकुम अस्सलाम,
मैं आज ये करना चाहता हूँ कि सबसे पहले तो डॉक्टर साहब को, मैडम साहब को अस्सलाम वालेकुम, उनके बाद मेरी अर्ज ये है कि इसमें मैं पेरेंट्स की कोई गलती नहीं है, असल में जो ये लोग ये नशे का खात्मा करना चाहते हैं तो इनका बहुत आसान तरीका है, लेकिन ये इतने बड़े बासर लोग हैं कि इनके बड़े बड़े फैक्ट्री हैं, बड़े बड़े काम हैं। सबसे पहले इन लोग से मेरी ये दरख्वास्त है कि प्लीज इन लोग केपीके में जो ज्यादातर तंबाकू की जरूरत बहुत ज्यादा होती है, प्लीज इनका खात्मा कर ले तो नशा बिल्कुल ऑटोमेटिक खत्म हो जाएगा।
ठीक ठीक है, यानी उसकी जड़ को ही खत्म किया जाए, लेकिन नशे की बहुत सी किस्में। जी बहुत शुक्रिया, वक्त ज्यादा बात कर रहे थे। डॉक्टर साहब आपको मालूम है कि नशे की इतनी मुख्तलिफ किस्में हैं, इतनी मुख्तलिफ शक्लें हैं, कोई शीशा पीने का रिवाज, फिर अभी गुलरुख मुझे बता रही थी कि आइस ड्रग एक नई शुरू हो गई है, बेशुमार चीजें हैं तम्बाकू के जरिए, सिगरेट के जरिए, सिरिंज के जरिए दवाएं हैं, कैप्सूल्स हैं, तो ये तो इतनी बेशुमार इसकी शक्लें हैं। एक घर में अगर ये मसला आ गया है तो उस घर के लोगों को क्या करना चाहिए? वो तो बाज़ लोग तो कहते हैं सिर्फ माँ बाप की जिम्मेदारी है, बाज़ कहते हैं माँ बाप उसे रोक ही नहीं सकते। आप ये बताइए कि कितना ख़तरनाक है, कोई एक दफ़ा अगर इस्तेमाल कर ले तो कितने चांसेस हैं उसके कि वो इसमें मुब्तला हो जाएगा?
असल में हम माँ बाप को ब्लेम नहीं कर रहे, इसमें ब्लेम गेम होती नहीं, बल्कि हम तो मरीज को भी ब्लेम नहीं करते, क्योंकि ये इसको आजकल बीमारी करार दिया गया है और अपनी मर्जी से कोई भी इसमें उतला नहीं होना चाहता, लेकिन लोग फैशन के तौर पर या दोस्तों को देखकर या उनकी बातों में आकर जब नशा कर लेते हैं तो एक दफा भी नशा करने से फिर वो इसमें मुब्तला हो जाते हैं।
अच्छा, यानी एक ही दफा अगर कर लिया जाए तो उसके बाद रुकता नहीं?
जी
अच्छा,
तो जब डिपेंडेंस हो जाती है तो उसके बाद फिर उससे जान छुड़ाना मुश्किल हो जाता है। वो ऐसे ही है कि जैसे मैं तो कंबल को छोड़ता हूँ, कंबल मुझे नहीं छोड़ता, तो इसलिए अब ये है कि ब्लेम गेम में तो हम नहीं पढ़ते, अलबत्ता ये है कि मरीज को शुरू में कुछ दिन वाकई मदद की जरूरत होती है और उसको चाहिए कि उसको बाकायदा सेंटर में दाखिल होके इलाज कराए और फिर उसके बाद सोसाइटी उसका इलाज कराए अगर वो नहीं खुद करता। और ये बात भी है कि बाद वालदैन भी डिस इंटरेस्ट हो जाते हैं और उनकी दिलचस्पी खत्म हो जाती है मरीज से, तो ये भी अच्छी अलामत नहीं है। और हम चाहते हैं कि फैमिली इन्वॉल्व रहे, पूरी सोसाइटी इस नशे के इलाज में उस मरीज की मदद करे।
ठीक ठीक। अब्दुल हनान ने हासिलपुर से हमें कॉल किया। जी अस्सलाम वालेकुम।
हाँ जी वालेकुम अस्सलाम, कैसी हैं आप?
बिल्कुल ठीक, आप कैसे हैं?
अल्लाह का शुक्र बिल्कुल अच्छा हूँ। और अच्छा किया आपने ये टॉपिक लेके आई है, पाकिस्तान में तो पहले बड़ी अवेयरनेस की जरूरत है और आपने तो आपका मीडिया जो बिल्कुल डेफिनेटली बड़ा हाईलाइटेड है और बड़ा अच्छा है, तो बड़ी इस पे जो है वो एक मुस्बत एस्पेक्ट जाते हैं आपके चैनल के एंड से लोगों पर। बात यह है कि मैडम इन मसाइल पे तो बिल्कुल तवज्जो होनी चाहिए गवर्नमेंट की, है भी ज़रूर, मगर उसका असल में सही सिस्टम लागू इस मुल्क में नहीं है और लोगों को ना सिर्फ माहौल जो हेल्प करे बल्कि इनको तो जो हमारी जो इस वक्त की जो तलीमी मियार है उसके अंदर तो इस हवाले से कोई एक चैप्टर नहीं है कि इससे किस तरह बचा जाना चाहिए और किस तरह इसको अवेयर करना चाहिए, माहौल को किस तरह बचना चाहिए, किस तरह बेहतर करना चाहिए। तो दूसरी तरफ जो सेंटर्स काम करें उनके अंदर पूरा सिस्टम और पूरा इस तरह का पूरा निज़ाम ही नहीं है जिससे वो लोग सही तरीके से मुस्तफीद हो सकें, तो पूरा का पूरा माशरा इसके अंदर जब्त हो रहा है। पाकिस्तान बहुत ज़्यादा इसमें डाउन हो रहा है, बहुत ज़्यादा डाउन हो रहा है।
ठीक ठीक, अब्दुल हनान बात कर रहे थे, बहुत शुक्रिया अब्दुल हनान। हमारे माहरीन हमारे साथ हैं, उनसे भी बात करते हैं। इस दौरान एक मास्टर साहब हैं खानेवाल से, नाम मैं नहीं सुन सकी, जी बताइएगा।
अस्सलाम वालेकुम।
वालेकुम सलाम जी, आपका नाम जानना चाहेंगे।
एक छोटा सा शेर है जी।
जी,
मुफ्त को बाग में जाने ना देना कि ना हक खून परवानों का होगा।
ठीक ठीक।
तो आगे भी मैडम ये है कि गवर्नमेंट करोड़ों नहीं बल्कि अरबों रुपए खर्च करती है मरीजों की बहाली के लिए, नशे के मरीजों की बहाली के लिए, लेकिन अगर गवर्नमेंट इसके सद्देबाब के लिए पहले तंबाकू की जड़ को खत्म कर देगा।
सही सही।
तो ये सबसे
अब असल में नशा सिर्फ तंबाकू से नहीं है ना जी, नशे की तो बहुत सूरतें हैं जी।
लिखा होता है कि ये कैंसर होता है, बल्कि कैंसर के मरीज की एक शक्ल भी होती है, तो ये डब्बी बंद क्यों नहीं कर दी जाती?
ठीक है ठीक है, बहुत शुक्रिया आपका, बहुत शुक्रिया। सेठ मुमताज ने दूसरी दफा हमें कॉल किया सरगोधा से, इनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम।
जी बाजी मुंतसर, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम,
आपको और आपके मेहमानों को दिल की गहराई से दावत करते हैं जी। गुजारिश है जी कि एक आदमी अखबार पढ़ रहा था तो उसमें सिगरेट नोशी के बारे में लिखा था कि सिगरेट पीने से ना सांस की बीमारियां हो जाती हैं, चेस्ट की बीमारियां हो जाती हैं, टीबी हो जाती है, आखिर में लिखा था कि सिगरेट पीने से कैंसर हो जाता है। वो जो पढ़ने वाला था कैंसर के खौफ से उसने अखबार पढ़ना छोड़ दिया, लेकिन सिगरेट फिर भी उसने नहीं छोड़ी।
अब ये देखिए ना, इंसान की फितरत यही है, उसको समझाना तो बहुत मुश्किल है।
मैं ये कहता हूँ कि हमारे जो माहरीन है डॉक्टर है, हम जो दाना लोग हैं, उनको चाहिए कि आजकल तालीमी इदारों में जो सबसे ज्यादा सिगरेटें पी जा रही हैं, हमारे बच्चे जो तालीम याफ्ता हैं स्टूडेंट हैं वो पी रहे हैं सिगरेट, क्या इन लोगों ने कभी कॉलेजों में जाके, स्कूलों में जाके, यूनिवर्सिटियों में जाके कभी सेमिनार मुकर्रर किए हैं और सिगरेट के या तंबाकू के नशे के जो नुकसान हैं उनसे आगाह किया है, अवेयरनेस दी है तालिब इल्मों को खासकर?
सही, बहुत शुक्रिया। अब हमारे दोनों माहरीन हमारे साथ हैं, एक तो ये जिक्र करना चाहेंगे कि नियामतुल्ला हैं बलोचिस्तान से, इन्होंने लिखा है कि वहाँ सिर्फ एक इदारा है, एक ट्रस्ट है जो काम कर रहा है मनुष्यात के खिलाफ और उनकी फीस बहुत ज़्यादा है, तो लोग अगर इस मसले का शिकार हैं तो वो मदद भी हासिल नहीं कर पा रहे। तो डॉक्टर साहब बताइएगा कि क्या बलूचिस्तान में सिर्फ एक ही इदारा है जो काम कर रहा है या लोगों को मालूम नहीं है? क्योंकि अब तक जो बात हुई है सब ने ये कहा कि एक तो लोगों को अवेयरनेस नहीं दी जा रही है और दूसरे लोगों की रसाई नहीं है।
जी असल में बलूचिस्तान बड़ा वसी सूबा है, लेकिन वहाँ मेरे ख्याल में एक से ज्यादा इदारे हैं और खुद कोयटा में भी हैं, और वहाँ बल्कि कुछ दिन पहले मैं देख रहा था टीवी पे खबरों में कि किसी तंजीम ने वहाँ पे जो नशे के मरीज इधर उधर गलियों में पड़े रहते हैं उन सबको इकट्ठा किया और उनको अपने मरकज में ले आए उनका इलाज करने के लिए। अलबत्ता ये है कि हुकूमत को या मुकय्यर इदारों को
इस जमन में मदद करनी चाहिए ऐसे इदारों की, और क्योंकि अब जैसा कि पाकिस्तान में आपने देखा कि एजुकेशन के फील्ड में भी प्राइवेट इदारे सामने आए और सरकारी इदारे फिर आस्ते आस्ते पीछे चले गए, इसी तरह इस फील्ड में है। पूरे पाकिस्तान में सिर्फ एक इदारा है जो मरीजों का फ्री इलाज अगर करता है, या एक दो इदारे होंगे, बाकी जो है दूसरे अपने वसाइल से करते हैं और वो अपने वसाइल में रहकर सबका इलाज करना उनके लिए मुमकिन नहीं है।
ठीक सारा, दूसरी बात जो सामने आई हमारे सुनने वालों ने जो कॉल किया उनका ये कहना था कि कोई इस तरह का अवेयरनेस का प्रोग्राम नहीं है, लोगों को आगही देने का प्रोग्राम नहीं है बाकायदा, कि जिससे लोगों को पता चले कि वाकई नशा बहुत बुरी चीज़ है और बच्चों को खास तौर पे तालीमी इदारों में सेमिनार वगैरह नहीं होते। तो आपने कुछ देखा है ऐसा कोई सिलसिला है?
अच्छा, मैं आपकी बात से बिल्कुल एग्री करती हूँ कि पहले जितने भी अदारे हैं पाकिस्तान में ज्यादातर जो है वो ट्रीटमेंट फोकस्ड हैं, क्योंकि वो सारे जो है इलाज पे ज्यादा काम करें, प्रिवेंशन पे काम नहीं हुआ। लेकिन मेरे ख्याल से प्रिवेंशन पे काम करने की अब जरूरत है, लेक्चर्स की जरूरत है, इसमें मीडिया को इन्वॉल्व होने की जरूरत है, अवेयरनेस की जरूरत है। और सिर्फ ये नहीं है कि हम बच्चों को या पेरेंट्स को इकट्ठा करके उनको फायदे नुकसान बता दें कि ड्रग्स इसके ये नुकसान हैं, बल्कि प्रॉपर बच्चों की ट्रेनिंग की जरूरत है। क्योंकि जिस तरह अब जो हालात हो चुके हैं बच्चों के, उनके जो साथी हैं, जो क्लास फेलोज हैं, वो सब ड्रग्स यूज करें, तो इस सूरत में सिर्फ उन्हें नुकसान बताना काफी नहीं है, बल्कि उन्हें ये भी बताना पड़ेगा कि उन्हें कुछ ऐसा प्लेटफॉर्म मुहैया करना चाहिए ताकि वो अपने आप को मसरूफ कर लें, और अगर उन्हें कोई ड्रग ऑफर करता है तो उन्होंने उससे बचना कैसे है, उन्होंने इनकार कैसे करना है। उन्हें असर्टिवनेस आनी चाहिए, उन्हें इनकार करना आना चाहिए। इसके अलावा उन्हें प्रॉपर जो है लाइफ स्किल्स ट्रेनिंग होनी चाहिए, कम्युनिकेशन स्किल्स ट्रेनिंग होनी चाहिए। जब ये सारी चीजें होंगी फिर ही जाके महफूज किया जा सकता है। और जहां तक इलाज की बात हो रही थी कि अदारे कम है, तो मैं खुद पर्सनली जानती हूँ कि जो कोयटा है, कोयटा में माइलो शहीद, इसके अलावा MATRC जो गवर्नमेंट का अदारा है, मॉडल एडिक्शन ट्रीटमेंट रिहेबिलिटेशन सेंटर, वो एग्जिस्ट करता है, आहोश है, वहाँ पे भी कुछ अदारे ऐसे हैं जो बिल्कुल फ्री हैं। जैसे माइलो शहीद था, उसकी पहले फंडिंग हो रही थी
जी जी।
और जो फंडेड ऑर्गेनाइजेशन है पाकिस्तान में वो 10-15 हर पंजाब में, KPK में, गिलगित में, बलोचिस्तान में मौजूद हैं, जो फ्री ऑफ कॉस्ट जो है वो इलाज कर रहे हैं।
ये इन्होंने लिखा है कि माइलो शहीद जो है, ये सायरा मैं आपको इंटरप्ट कर रही हूँ, जिनका जिक्र किया नियामतुल्ला का हमने, उन्होंने लिखा है माइलो शहीद भी फीस चार्ज करता है।
जी वो फीस इसलिए चार्ज कर रहा होगा, मे भी उनको अभी प्रोजेक्ट ना मिला हो, ठीक है, लेकिन पास्ट में वो फ्री था तो, और वो पता कर लें कि वहाँ पे MATRC जो है वो फ्री है।
ठीक ठीक,
वो गवर्नमेंट का है, ANF का अदारा है, वो बलोचिस्तान में, सिंध में और पिंडी में फ्री है।
ठीक ठीक, इतना बड़ा मौजू है और वक्त हमारा खत्म हो गया, अभी बहुत से इसके पहलू ऐसे हैं जिन पर हम बात नहीं कर सके। आज हमने सिर्फ इस पे बात की कि अवेयरनेस कैसे दी जा सकती है और लोग किस तरह अगर इसके नशे के आदी हो जाएं तो उनका इलाज कैसे हो सकता है और ज़िम्मेदार कौन है। तो मज़ीद इस पे बात करने की गुंजाइश मौजूद है, अगले किसी प्रोग्राम में इंशाल्लाह फिर बात करेंगे। डॉक्टर महमूद रहमान आपका और सारा सुल्तान आपका बहुत बहुत शुक्रिया कि आपने हमारे प्रोग्राम में शिरकत की, बहुत शुक्रिया आपका। और आगे आपके कुछ खत प्रोग्राम में शामिल करते हैं, तो पहले एक गीत।
दिल की झूठी मिलाना दिल की झूठी रात है,
दिल की झूठी रात है,
रात को ये दिन कह दे और दिन को कह दे रात है, दिल की झूठी रात है,
दिल की झूठी रात है,
दिल के झूठी मिलाना दिल की झूठी रात है,
दिल की झूठी रात है,
रात को ये दिन कह दे और दिन को कह दे रात है, दिल की झूठी रात है,
दिल की झूठी रात है।
एक मजे की बात बताऊं, सुनो कलेजा थाम के, अज सुनो कलेजा थाम के, दिल में किसी का प्यार नहीं है, वो दिल भी किस काम के, अज वो दिल भी किस काम के, मानो या ना मानो लेकिन बड़े पते की बात है,
दिल के झूठे मिलाना दिल की झूठी रात है,
अज दिल की झूठी रात
जी। तो बात वही है, दिल के धोखे में नहीं आना चाहिए, دل تو بہت کچھ کرنے کو چاہتا ہے لیکن انسان کو دماغ بھی اللہ تعالیٰ نے دیا ہے, عقل سے کام لے گا تو اپنا دشمن آپ نہیں بنے گا. آپ کے خط جو پچھلی مرتبہ ڈاک میں آئے تھے ان میں سے کچھ رہ گئے تھے جواب سے, تو اس وقت شامل کر رہے ہیں. ذاکر خان شینواری نے لکھا ہے اپنے خط میں لنڈی کوتل سے کہ ایک بار پھر پہلے کی طرح خطوط لکھنے کا سلسلہ بڑھانے کی پوری کوشش کریں گے, ہر حال میں ویو اے کے ساتھ رابطہ برقرار رکھیں گے. کہتے ہیں یہ ان کا ظاہر ہے ان کے خطوط ہمیں بہت دیر میں ملے ہیں, یہ پچھلے سال کا لکھا ہوا خط ہے. بڑے ہی افسوس کی بات ہے کہ ہم تک ڈاک بہت دیر میں پہنچتی ہے, تو اگر تاخیر ہو جائے جواب میں تو معاف کر دیا کیجیے. انہوں نے کہا ہے کہ گو کے وائس آف امریکہ کا ادارہ موجودہ تجزیہ کا معاف کیجیے گا اور عملہ تمام میڈیا میں نمبر ون ہے, موجودہ پروگرام سے اس کی مقبولیت بھی بلندی پر پہنچی ہے. تو کہتے ہیں کہ پروگرام خطاب کے میں جو خامیاں ہیں انہیں دور کرنے کی ضرورت ہے, جیسے کہ ہمارے خطوں کے لیے وقت کم ہے, وقت بڑھائیں, خط والوں کو سب سے زیادہ موقع دیا جانا چاہیے. بات یہ ہے ذاکر کہ خط لکھتے بہت کم لوگ ہیں, تو پھر جب خط نہیں لکھیں گے تو زیادہ وقت کیسے دے سکتے ہیں انہیں. آپ کے خط کو دیکھیے, آپ ہمیشہ لکھتے ہیں, ضرور شامل کرتے ہیں پروگرام میں. آپ کہتے ہیں کہ اگر زیادہ موقع دیا جائے تو خط لکھنے اور بھیجنے کا جذبہ جنم لے گا اور تمام سننے والوں میں لکھنے کا شوق پیدا ہوگا. اب دیکھیے اگر آپ کے خط کو ہم اہمیت دیتے ہیں تو پھر سب کو خیال ہونا چاہیے کہ اگر وہ خط لکھیں گے تو ہم جواب ضرور دیں گے. بہرحال آپ کا بہت شکریہ. کچھ پروگرام آپ نے پسند نہیں کیے اور پروگرام ہر دم رواں ہے زندگی کو آپ نے پسند کیا. چلیے آپ کی رائے ہے. اور آپ نے کہا کہ اگر ہماری طرف سے زیادہ لوگوں کے نام خط میں لکھنے پر آپ کو دکھ پہنچتا ہے, بالکل نہیں پہنچتا, ہمیں خوشی ہوتی ہے کہ اتنے بہت سے لوگ ہمیں سن رہے ہیں. اگر آپ نہیں ہوں گے تو ہم کس سے بات کریں گے. اور آپ ان کے نام لکھا کیجئے. یہ میری ذاتی رائے ہے کہ اگر کسی کو اپنا نام سن کر خوشی ہوتی ہے تو میں اس کا نام ضرور لوں گی. تو اگر آپ اپنے خط میں اپنے دوستوں کے نام لکھتے ہیں تو ہم پڑھتے ہیں. اب آپ نے جو لکھا ہے, عبدالرشید چانڈیا, محمد رفیق سانگی, اور ان کو آپ نے سلام کہا ہے, مستقیم خان آفریدی کو, پختون خان کو, حاجی بابو جان کو, حاجی شمس شنواری, حاجی مکرم خان کو, تو انہیں تو آپ نے صرف سلام کہا. آپ کے دوستوں کے نام بتائیے, اگر آپ لکھیں گے تو ہم ضرور پڑھیں گے. ٹھیک ہے. اور آپ نے لکھا ہے کہ آپ موضوع, ظاہر ہے کہ اس وقت کا موضوع نوجوانوں کے بارے میں ہوگا, اس کے بارے میں آپ نے اپنی رائے لکھی ہے کہ آج کے نوجوانوں کے بہت سے مسائل ہیں اور خاص طور پر ان کو نوکری نہیں ملتی, اس کی وجہ سے ہمارے ملک میں نوجوانوں کو خاصی پریشانی ہے. آپ نے لکھا ہے کہ آج کے اس مشکل دور میں, مہنگے دور میں, غریب نوجوانوں کے دل اور دماغ میں طرح طرح کی سوچ گردش کرتی ہے. اس بنا پر ہماری حکومت کے ذمہ داروں کو, حکام کو چاہیے کہ غریب اور بے بس تعلیم یافتہ نوجوانوں پر رحم کر کے انہیں مناسب نوکری دلوانے کا انتظام کریں. بات آپ کی ٹھیک ہے. اور اگر صرف حکومت نہیں تو پرائیویٹ سیکٹر میں بھی پڑھے لکھے نوجوان کوشش کر سکتے ہیں, اگر ان وہاں تلاش کریں تو انہیں وہاں بھی نوکری مل جائے گی. بعض لوگ تعلیم کا شعبہ نہیں اپنانا چاہتے, اگر تعلیم کے شعبے میں نوکری کریں تو ٹھیک ہے, تنخواہ کم ہوگی مگر انہیں روزگار مل جائے گا اور وہ اس طرح سے اپنی زندگی خود بہتر طور پر گزار سکیں گے اور کچھ لوگوں کی زندگی سنوار بھی سکیں گے. اصلاح الدین ہیں, یہ گھڑی ساز ہیں میاں والی میں, اور انہوں نے خط لکھا ہے. کہتے ہیں کہ آپ کا پروگرام میرا بے حد پسندیدہ پروگرام ہے, کاروباری آدمی ہوں, زیادہ خط نہیں لکھ سکتا, البتہ لطف علی بخاری کے خطوں میں اپنا سلام بھیجتا ہوں. انہوں نے کیلنڈر کی فرمائش کی ہے, کیلنڈر کے بارے میں ہم کہیں گے کہ کیلنڈر آ تو چکے ہیں, ان کے بھیجنے کا سلسلہ بھی شروع نہیں ہوا, تو بہرحال جب شروع ہو جائے گا تو آپ کو ہم ضرور بھیج دیں گے. آپ کا بہت شکریہ. آپ نے اپنے دوستوں کے نام لکھے ہیں جو کہ سید لطف علی بخاری بھی لکھتے ہیں اپنے خط میں, تو چلیے ان کا خط بھی پڑھتے ہیں. انہوں نے لکھا ہے کہ محکمہ ڈاک پاکستان کا قبلہ درست ہو گیا ہے اور ہمارے خط آپ تک جلدی پہنچ رہے ہیں. اور نوجوانوں کے بارے میں انہوں نے بھی اپنی رائے کا اظہار کیا ہے اور کہا ہے کہ نوجوان ہی ملک کی ترقی میں بھرپور کردار ادا کر سکتے ہیں, اور اگر ہمارا ملک اپنا نام ترقی یافتہ ملکوں کی فہرست میں شامل کرنا چاہتا ہے تو نوجوانوں کو ہی اعلیٰ مقام دینا ہوگا. ان کے ساتھ ان کے دوست ہیں سید عابد حسین کاظمی, مشتاق خان نیازی, حاجی فیض اللہ ملنگ, ملک غلام جیلانی, امیر نواز خان نمبردار ہیں, محمد انور خان نیازی, ملک محمد روشن, صلاح الدین صاحب کا بھی ہم نے خط بھی پڑھا, حاجی منصب شاہ, سید غلام عباس شاہ. ماسٹر عبد القیوم، خالد اقبال کاظمی اور بشیر نواز خان. تو آپ سب کا بہت بہت شکریہ کہ آپ مل کر خط بھی لکھتے ہیں اور پروگرام بھی سنتے ہیں. اور ایک خط اور ہے ہمارے پاس اکری چوک سے، فیض گنج سے، خیر پور سے. ہمیں اداس محمد عثمان شیر بلوچ نے خط لکھا ہے، ہمیشہ کی طرح بہت سی تمنائیں نیک اور بہت سی دعاؤں کے ساتھ کہ ہمیشہ پھولوں جیسے، جگنوں جیسے، خوشبوؤں جیسے مہکتے رہو. چلیے ایک دعا بھی قبول ہو گئی تو ہمارے لیے بہت ہے. اور انہوں نے ذاکر خان شنواری کو بہت بہت دعاؤں کے ساتھ سلام کہا ہے. اور اس کے علاوہ انہوں نے کہا ہے کہ سن 2017 میں کیا پروگراموں میں تبدیلی آئے گی، تو فی الحال تو ابھی نہیں ایسا، لیکن اگر تبدیلی آئے گی تو پھر بہت پوری طرح سے آئے گی. عاشق علی کھوڑو اور انہوں نے وڈیرو محرم علی شر بلوچ، اس کے علاوہ غلام مصطفیٰ آوان مسرت علی پکا چانگ سے ہیں، اور اس کے علاوہ قادر بخش بھابن ہیں، اور میہر سے عاشق علی کلہڑو کہتے ہیں کہ انہوں نے وائس آف امریکہ کی پوری ٹیم کو سلام کہا ہے. تو آپ کا بہت بہت شکریہ. اور ہم آپ کے لیے اب شروع کر دیتے ہیں فیس بک کے میسیجز، کیونکہ بہت بڑی تعداد میں اس دفعہ آپ نے اپنے کمنٹس بھیجے ہیں، اور وہ کمنٹس جو ہیں اگر نہ پڑھے گئے تو پھر آپ کو شکوہ ہو جائے گا. تو اطہر علی، اطہر لاشاری ہیں، انہوں نے نواب شاہ سے کہا کہ حسب توقع موضوع اچھا ہی رکھا ہے آپ نے. آج کل نشہ کرتے ہیں لوگ، حتیٰ کہ بچے اور خواتین بھی اس سے محفوظ نہیں، جو کہ باعث تشویش ہے اور اسے روکنا ہوگا. تو انہوں نے محمود صاحب سے، ڈاکٹر صاحب سے سوال کیا تھا کہ ضلعی سطح پر منشیات کے خلاف کریک ڈاؤن ہوا تھا، لیکن لا حاصل، اور آخر ایسا کیوں ہوا تھا؟ تو چونکہ ڈاکٹر صاحب کا تعلق اس شعبے سے نہیں تھا، قانون نافذ کرنے والے شعبے سے، تو ہم نے ان سے یہ سوال نہیں کیا. بہرحال بہت کچھ کرنے کی ضرورت ہے معاشرے کو بھی اور قانون نافذ کرنے والوں کو بھی. مستقیم خان آفریدی نے کہا ہے کہ انہیں اب انٹرنیٹ کی سہولت حاصل ہو گئی ہے، اور کہتے ہیں کہ اب میں پروگرام سنوں گا، تو پھر اب آپ کو ریگولرلی پروگرام میں شامل بھی ہونا پڑے گا. ٹھیک. قیوم وانی ہے اوہنگام بیروا کشمیر سے، یہ کہتے ہیں کہ ہمیشہ سوچ مثبت ہونی چاہیے. چلیے ٹھیک ہے. محمد فیاض نے ایک گیت سننا چاہا اور پھر کہا ہے کہ سگریٹ ہی کو لے لیں، پہلے فیشن پھر مجبوری. نعیم اللہ خان کہتے ہیں کہ منشیات کے عادی اکثر سڑکوں پر رہتے ہیں اور علاج میں دلچسپی نہیں رکھتے، ڈرگ مافیا بھی آڑے آتا ہے. انہوں نے سوال کیا تھا شہری تنظیموں کا کوئی نیٹ ورک ہے، تو ڈاکٹر صاحب نے اس کا جواب دیا تھا. پلوامہ بھارتی کشمیر سے مدثر احمد کہتے ہیں کہ آج کی بحث اس مسئلے سے نمٹنے میں مدد دے گی. کوشش تو تھی ہماری، لیکن وقت مختصر ہوتا ہے تو پوری طرح سے ابھی بہت سے پہلو ایسے ہیں جن پر بات نہیں ہو سکی. اس کے علاوہ اشفاق سمندر نے ڈاگر پورہ سوپور کشمیر سے کہا کہ یہ ایک مہلک بیماریوں میں سے ایک نشہ بھی ہے، خطرناک بیماری ہے جو دھیرے دھیرے انسان کو اس کی ذہنی اور جسمانی نشو و نما میں رکاوٹ ڈالتی ہے اور ایک خطرناک شکل اختیار کر لیتی ہے. اس لیے والدین پر یہ ذمہ داری عائد ہوتی ہے کہ جتنی جلد ہو سکے اس کا کلا کما کریں. ٹھیک. اور نعمت اللہ کا سوال ہم نے اپنے ماہرین سے پوچھا تھا، امید ہے کہ انہوں نے اس کا جواب سن لیا ہوگا. آج تھوڑی سی سپیڈ ہماری کم ہے، لگتا ہے کہ آپ کے بہت سے میسیجز رہ جائیں گے، آخر میں پھر نام ہی آپ کا شامل ہو جائے. سمر خان کہتے ہیں کہ جو میں بھول گیا تھا، اچانک آپ کا نام سامنے آ گیا، تو اب یہ انہوں نے لکھا ہے کہ منشیات آج دنیا بھر میں ایک نہایت خطرناک اور گمبھیر مسئلہ بنتا جا رہا ہے. نوجوان نسل سرعت سے اس لت کا شکار ہو رہی ہے. مذاق مذاق میں نشہ ایک روگ بن کر آدمی کا کچونگر نکال دیتا ہے. اور کہتے ہیں کہ کچھ عرصہ قبل اسلام آباد کے کسی کالج یا یونیورسٹی کے طلبہ و طالبات اور منشیات کے استعمال کی خبریں گردش کر رہی تھیں. جب تعلیمی اداروں کے اندر یہ حال ہے تو آپ سوچیں سڑک چھاپ آوارہ گردوں کے نشے کا عالم کیا ہوگا. تو آپ ایک استاد ہیں سمر خان، بچوں کو ابھی سے بتانا شروع کیجیے کہ کسی سے کوئی چیز لے کر نہ کھائیں، کوئی اگر اجنبی شخص انہیں پاس بلائے اس کے پاس نہ جائیں، اس سے بات نہ کریں، اور اس کے بعد آگے انہیں بتائیں کہ زندگی میں جب وہ بڑے ہو جائیں گے تو انہیں کیا کرنا ہے. عبداللہ نان نے فیس بک پر بھی لکھا اور کہا کہ ڈرگس کا استعمال بہت عام ہو رہا ہے. حیدرآباد سے دامن علی کہتے ہیں منشیات کا استعمال ہمارے تعلیمی اداروں میں کھلے عام ہوتا ہے، اس کے معنی ہے کہ ہمارا مستقبل شدید خطرے میں ہے. کہتے ہیں آخر منشیات ان اداروں تک پہنچنے میں کیسے کامیاب ہو رہی ہیں؟ روک تھام کے اداروں کو کیا اس کی خبر نہیں ہے؟ ضرورت اس بات کی ہے کہ حکومت اس کی روک تھام کے لیے سنجیدگی سے اقدامات کرے. بالکل ٹھیک کہا آپ نے دامن علی, اور ہمارے ماہرین نے بھی کوشش کی اس پہ تھوڑا سا بات کرنے کی, لیکن ظاہر ہے کہ جس کی جو ذمہ داری ہے اگر وہ پوری نہیں کرے گا تو مسئلہ تو اپنی جگہ رہے گا اور بڑھتا ہی جائے گا. اور اب تو یہ خاصا تشویشناک ہے, تعلیمی اداروں تک پہنچنا پہلے بھی پہنچا, لیکن پڑھے لکھے نوجوانوں کو اگر خود اپنی زندگی پیاری نہیں ہے تو انہیں کوئی بچا نہیں سکتا. آپ نے جو گیت سننا چاہا میں بہت معذرت چاہتی ہوں, وہ گیت پروگرام میں شامل نہیں کر سکتی. ارسلہ خان وردک لوئر دیر مسکین باغ سے, انہوں نے کہا ہے کہ منشیات کی روک تھام کرتے ہیں ڈاکٹر صاحب, اور وہ بھی اس محنت کے باوجود 10% کامیاب نہیں ہوتے. کیا اس سے بہتر نہیں ہوگا کہ آپ لوگ حکومت پر زور ڈالیں کہ شہروں میں سر عام منشیات فروخت نہ ہوں؟ وہ بھی کرتے ہیں اپنی سی کوشش, اگر وہ کسی کا علاج کر کے کر رہے ہیں تو انہیں اس سے روکنا تو ٹھیک نہیں ہوگا. نواب شاہ سندھ سے عاشق خاص خیلی, حاجی اللہ بچایو خاص خیلی, آصف علی خاص خیلی اور امیر بخش چانڈیو کہتے ہیں کہ موضوع اچھا ہے, ڈاکٹر صاحب کو ویلکم کیا انہوں نے اور کہا کہ جب پولیس کا دیگر اداروں کو پتہ ہے کہ منشیات کہاں, پولیس اور دیگر اداروں کو پتہ ہے کہ منشیات کہاں کہاں بکتی ہیں تو وہ قانون کے کٹہرے میں انہیں کیوں نہیں لاتے؟ بہت بڑا سوال ہے. ٹھیک ہے آپ نے. کرک سے عبداللہ بن رحیم کہتے ہیں انسانی جانوں کا ضیاع کیا حکومت کو نظر نہیں آتا؟ عباس ظفر کاٹیا کہتے ہیں کہ انہوں نے بیشتر طلبہ کو منشیات استعمال کرتے دیکھا ہے, کہتے ہیں ماں باپ اور استاد سب کی غفلت ہے. گونڈی پورہ کشمیر سے فاروق بھٹ نے کہا ہے کہ سب سے پہلے والدین کو دیکھنا چاہیے کہ بچے کی تربیت کیسے کرنی ہے. کوٹلی کے گاؤں کلہ سے سلیمان احمد ملک کہتے ہیں منشیات استعمال کرنے والوں میں اضافے کی بڑی وجہ ان کا آسانی سے مل جانا ہے. کہتے ہیں کہ بعض لوگ کہیں گے کہ ڈپریشن, ٹینشن اور بے روزگاری اس کی بڑی وجہ ہے, مگر غور کریں تو ایسے لوگ بھی نشے کے عادی ہیں جو مالی طور پر مضبوط اور تعلیم یافتہ ہیں. شاہی جہاں شاہ نے دیو سر کلگام بھارت کے زیر انتظام کشمیر سے پوچھا ہے کہ لوگ چاکلیٹ وغیرہ کے عادی نہیں ہوتے, منشیات کے عادی کیوں ہوتے ہیں؟ آپ نے سنا ڈاکٹر صاحب نے کہا ایک دفعہ استعمال کرو تو پھر اس سے جان نہیں چھوڑتی. محمد اسحاق ساقی ڈیرہ غازی خان سے کہتے ہیں بڑے بڑے کھلاڑی ڈرگس کیوں استعمال کرتے ہیں؟ جب کرتے ہیں پکڑے جاتے ہیں, بین ہوتے ہیں, جرمانہ بھرتے ہیں, وہ زیادہ طاقت اور کیپیبلٹی بڑھانے کے لیے کرتے ہیں. اسنور کلگام بھارتی کشمیر سے عائد اللہ ڈار کہتے ہیں کہ منشیات کا عادی ہونا ایک تشویش کی بات ہے اور ایسے اقدامات کیے جانے چاہیے کہ منشیات صرف انہیں ملیں جنہیں طبی طور پر ان کی ضرورت ہے. کہتے ہیں المیہ یہ ہے کہ غریب اس لیے موت کا شکار ہوتے ہیں کہ انہیں دوا نہیں ملتی, اور بعض ایسے ہیں جو غیر قانونی منشیات کے استعمال کی وجہ سے موت کے منہ میں چلے جاتے ہیں. تھر پارکر سے سلیمان انصاری, انہوں نے حکومت پر نکتہ چینی کی ہے کہ وہ اس سلسلے میں کچھ نہیں کر رہی. اچھا اب آپ کے پیغامات تو بہت ہیں, پروگرام میں جو وقت ہے اس میں بھی پورے نہیں ہو سکتے, تو کیا خیال ہے اگلے پروگرام میں آپ کے نام لے لیے جائیں, آپ کو شامل کر لیے جائیں؟ حنیف عادل شیخ ہیں بیروا بھارت کے زیر انتظام کشمیر سے, انہوں نے قرآن کی آیات لکھ کر بھیجی ہیں جن کا مفہوم ہے کھاؤ پیو مگر اسراف نہ کرو. اسی طرح سانگڑ سے انسد آگر دین محمد بلوچ, جان محمد بلوچ, یار محمد بلوچ اور خان محمد بلوچ بھی ہیں. راجہ ذوالقرنین کیانی ہیں پاکستان کے زیر انتظام کشمیر میں ددیال سے, اور انہوں نے کہا کہ دیمک ہے منشیات کا استعمال. اشفاق شفیع گزر بل بانڈی پورہ کشمیر سے بہت دنوں کے بعد پروگرام میں شامل ہوئے. اس کے علاوہ سوپور کشمیر سے سہیل سمندر ہیں, انہوں نے کیلنڈر چاہا تو اپنا ایڈریس بتائیے گا, اور انہوں نے بھی کہا کہ منشیات کو روکنے کے لیے اس کی جڑ کو روکنا ضروری ہے. بھارت کے زیر انتظام کشمیر سے بہت سے میسیجز ہمیں ملنا شروع ہو گئے ہیں, بڑی خوشی کی بات ہے. عقیل مگرے ہیں رنزی پورہ پلوامہ کشمیر سے, اس کے علاوہ ڈیرہ غازی خان کے موزہ درخال جمال خان سے, شاہین گورکھ ہیں اور عقیل مگرے, ڈیرہ پرویز جان ہیں خرم پورہ خانے وال سے, علی محمد راتھڑ ہیں تننگ ناگ کشمیر سے, اور پپو زیغم ہیں دیپال پور سے, لختی پورہ کلگام سے مدثر بشیر ہیں, محمد ابراہیم, غلام مصطفی, غلام مرتضیٰ سمرو یہ سب سندھ سے ہیں, ندیم راحت ہیں بھارت کے زیر انتظام کشمیر سے, اس کے علاوہ مدین علی ہیں اور حمید اختر ہیں, مسیح اللہ مرور ہیں, افورٹ عباس سے راشد رونق اور سید فردوس احمد ہیں. ان سب نے اپنے خیالات کا اظہار کیا. اب وقت بالکل نہیں ہے, مدثرہ منظر کو اپنی پروڈیوسر گلرخ اور اپنے انجینئر کو اجازت دیجیے گا. خدا حافظ.
آج مانے نام رات یا ٹھمک ٹھمک نام. सुहाना,
ओ सावन का मौसम सुहाना।
देखो आए, देखो आए।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।